بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ. السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے. ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahar.tv.ir. اور انداز جہاں میں آج ہماری گفتگو کا عنوان ہے غزہ کی 8 روزہ جنگ میں صہیونی حکومت کی شکست کے اثرات. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. ناظرین، غزہ پر 8 روزہ جارحیت میں صہیونی حکومت کی شرمناک شکست کا اہم ترین نتیجہ یہ رہا ہے کہ مزاحمتی تنظیموں اور غزہ کے محصور فلسطینی عوام کے حوصلے بلند تر ہوئے، تل ابیب کے حوصلے پہلے سے زیادہ پست ہوئے، اور اسی کے ساتھ صہیونی حکومت کے اندر شکست و ریخت کا سلسلہ بھی شروع ہو گیا. صہیونی حکومت کے وزیر جنگ اہود باراک نے اپنے عہدے سے استعفیٰ دے دیا ہے، اور وزیر اعظم بنیامین نتن یاہو کے استعفے کا مطالبہ بڑھ گیا ہے. جنگ غزہ کا ایک نتیجہ یہ بھی ہے کہ خطے میں غاصب صہیونی حکومت کے اتحادیوں اور اس کے ساتھ سفارتی تعلقات رکھنے والی حکومتوں پر تل ابیب کے ساتھ روابط ختم کرنے کے لیے دباؤ شدید تر ہو گیا ہے. حتیٰ ترکی اور مصر کے اندر صحافتی اور عوامی حلقوں نے یہ سوال اٹھانا شروع کر دیا ہے کہ ان کی حکومتوں نے اب تک صہیونی حکومت کے ساتھ روابط کیوں برقرار رکھے ہیں. جنگ غزہ کے دوران ان حکومتوں کی سفارتی سرگرمیوں کے بارے میں بھی اب خود ان کے اندر یہ بات کہی جانے لگی ہے کہ انہوں نے اس جنگ کے دوران سوائے اس کے کہ تل ابیب اور غزہ کے درمیان ثالثی کی اور جنگ بندی کے لیے امریکہ اور صہیونی حکومت کے پیغامات تحریک مزاحمت کے رہنماؤں تک پہنچائے، اس جنگ میں غزہ کے عوام کی کیا مدد کی ہے. اگرچہ اس بیچ مصر کے اندر آئینی صدارتی آرڈیننس سے اٹھنے والے تنازع نے اس بات کو فی الحال پس پشت ڈال دیا ہے، جبکہ حماس اور جہاد اسلامی دونوں مزاحمتی تنظیموں نے باضابطہ اعلان کیا ہے کہ غزہ کی جنگ میں فلسطین کی کامیابی ایران اور حزب اللہ کی حمایت کی مرہون منت ہے، اور اگر ان کی مالی اور اصلاح جاتی مدد نہ ہوتی تو صہیونی حکومت کو شکست دینا ممکن نہ ہوتا. غزہ کی سڑکوں پر ایران کے شکریہ کے لیے بڑے بڑے بینر لگائے گئے ہیں. اسی کے ساتھ مغربی دنیا بالخصوص امریکہ میں عوامی حلقوں کی جانب سے فلسطینیوں کی حمایت میں اضافہ ہو گیا ہے، اور رپورٹیں بتاتی ہیں کہ جنگ غزہ کے بعد امریکی یونیورسٹیوں میں اسرائیل مخالف مظاہروں میں وسعت آ گئی ہے. اس جنگ میں صہیونی حکومت کی شکست کا ایک نتیجہ یہ بھی برآمد ہوا ہے کہ صہیونی حکومت کے ساتھ امن مذاکرات کی خود پی ایل او کے اندر مخالفت بڑھ گئی ہے. چنانچہ پی ایل او کے پولیٹیکل بیورو کے سربراہ فاروق قدومی نے کہا ہے کہ غاصب صہیونی حکومت کے ساتھ مذاکرات کا دور ختم ہو چکا ہے، کیونکہ غزہ پر 8 روزہ جارحیت میں صہیونی حکومت کی شکست نے ثابت کر دیا ہے کہ اس کے مقابلے میں مزاحمت اور مسلحانہ جد و جہد کارآمد اور زیادہ مؤثر ہے. غزہ کی جنگ کا ایک نتیجہ یہ بھی برآمد ہوا ہے کہ اقوام متحدہ میں مبصر کی حیثیت سے فلسطین کی رکنیت کی حمایت بڑھ گئی ہے. اقوام متحدہ کی جنرل اسمبلی میں بحیثیت مبصر فلسطین کی رکنیت کے لیے آج جمعرات کو ووٹنگ ہو رہی ہے، اور یونان، فرانس، ڈنمارک سمیت متعدد یورپی ملکوں نے بھی اس ووٹنگ میں فلسطین کے حق میں ووٹ دینے کا اعلان کیا ہے. روس اور چین نے بھی اعلان کیا ہے کہ وہ فلسطین کے حق میں ووٹ دیں گے، جبکہ امریکہ نے اس کی مخالفت کی ہے اور فرانس کی جانب سے فلسطین کے حق میں ووٹ دیے جانے کے اعلان پر سخت تنقید کی ہے. تو آئیے چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پاکستان کے ممتاز دانشور اور تجزیہ نگار اظہر عابدی صاحب موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں. عابدی صاحب، السلام علیکم.
وعلیکم السلام.
आबिदी साहब, आज अक्वामे मुत्तहदा की जनरल असेंबली में मुबस्सिर की हैसियत से फलस्तीन की रुकनियत के लिए वोटिंग हो रही है। वोटिंग पर जंग गज़ा के असरात क्या मुरतब हो सकते हैं?
जी, इसके बहुत बेहतर असरात मुरतब हुए हैं और होंगे, और ये तकरीबन तय है कि ये करारदाद जो है इसके हक़ में एक बहुत बड़ी अक्सरियत आएगी। और 130 की फिगर तो पहले ही कही जाती है कि 130 वो ममालिक हैं अक्वामे मुत्तहदा के, टोटल जो मेंबरान हैं, जो मेंबर स्टेट्स हैं, वो 193 हैं, और उनमें से 130 ऐसी हुकूमतें हैं कि जिन्होंने पहले ही जो पैलेस्टीनियन अथॉरिटी है उससे ताल्लुकात कायम कर रखे हैं और उसकी हैसियत को अमली तौर पर तस्लीम किया हुआ है। तो अब जो सियासी हलके हैं उनमें बात ये हो रही है कि 130 से ज़्यादा वोट मिलेंगे या 130 के लगभग होंगे, लेकिन इस करारदाद की कामयाबी में कोई शक व शुबा नहीं है। और गज़ा की इस जंग के जिसमें फ़लस्तीनी हमास, इस्लामी जिहाद कामयाब करार दिए गए हैं तमाम सियासी हलकों की जानिब से, इसके इस तरह से बेहतर नतायज मुरतब हो रहे हैं कि अगर आपको याद होगा कि 1-2 साल पहले भी कुछ इस तरह की एक्टिविटी हुई थी तो खुद जो गज़ा और वेस्ट बैंक की हुकूमतें हैं, या आप हमास और अल फतह को कह सकते हैं, उनमें भी इस मसले में कदर इख्तलाफ था कि करारदाद पेश होनी भी चाहिए या नहीं होनी चाहिए, या उसका क्या क्या शक्ल इख्तियार करनी चाहिए उस करारदाद को। लेकिन आज इस मसले में फ़लस्तीनी मुत्तहद हैं और इस करारदाद के पीछे हैं, और जो गज़ा के लोगों की मज़लूमियत सामने आई है, और जो इस जंग में अब गज़ा के लोगों की ताकत भी सामने आई है, ख़ुद मज़लूमियत एक बहुत बड़ी ताकत होती है, लेकिन अब जिस तरह से वहाँ पर मिज़ाइल और रॉकेट तेल अवीव में दागे गए और वहाँ पर भी जो है हलाकतें हुई, तो उसको देखते हुए अब दुनिया के सामने ये दोनों बातें सामने आ गई हैं, यानी दोनों पहलू जो हैं वो दुनिया के मद्देनज़र हैं कि एक तो मज़लूमियत का पहलू तो है ही कि 2007 से, जून 2007 से यानी आज 5 साल हो गए हैं, एक खित्ते को गज़ा, जो एक बहुत बड़ा इलाका है और कई लाख की आबादी है, उसको अमली तौर पर सारी दुनिया से काटा हुआ है इसराइल ने, ब्लॉकेड है और वहाँ पर दवाइयाँ नहीं पहुँच रही, वहाँ पर मईशत का पहिया आगे नहीं चल रहा और बेरोज़गारी है और बहुत ज़्यादा महंगाई है, ज़रूरियात ज़िंदगी वहाँ मौजूद नहीं, दवाइयाँ न होने की वजह से बच्चे वहाँ पर मर जाते हैं। तो एक तो वो इस जंग ने इस सारे जो सिनेरियो है उसको एक दफ़ा फिर पूरी दुनिया के सामने जो है वो वाज़े कर दिया कि इसराइल की बर्बरियत और सहूनी ताकतों का जो जुल्म है वो इस कदर है कि जो आम इंसानी हकूक़ हैं, जो यूनिवर्सली एक्सेप्टेड हैं कि ये हकूक़ तो दुनिया के हर इंसान को मिलने चाहिए, वो भी इसराइल ने वहाँ पर बंद कर रखे हैं। तो एक तो ये, और दूसरा अब जिस तरीके से इसराइली अवाम में और इसराइली हुकूमत में जो अफरा तफरी इस जंग की वजह से हुई और जिस तरह से उनका मोराल डाउन हुआ और जिस तरह से यूं कहिए पहली मर्तबा गज़ा के अंदर से मिज़ाइल जो है वो दागे गए और तेल अवीव के पास वो गिरे, और उसमें जो ऑन रिकॉर्ड है वो तो ये है कि 5 हलाकतें इसराइलियों की हुई हैं और इसके अलावा ज़ख्मी भी हुई हैं, और फिर सैकड़ों लोग जो हैं वो नॉर्थ की तरफ जो हैं इस अफरा तफरी में और खौफ के बायस जो हैं वो भागे हैं वहाँ से। तो ये भी एक कैफियत और ये हालत भी दुनिया के सामने आई है कि जब किसी भी जगह पे सारे अवाम खड़े हों और एक मुसल्ला जद्दोजहद का सिनेरियो बन रहा हो, फिर उनके सामने किसी ऐसी ताकत का कि जो जुल्म पर मबनी हो, नाइंसाफ़ी पर मबनी हो, उसका ठहरना मुमकिन नज़र नहीं आता। तो ये दोनों पहलू वाजे होने के बाद अब मेरा ख्याल है कि दुनिया इस कंसेंसस पर पहुंच रही है, सिवाय इन बड़ी ताकतों के जिनमें इसराइल खुद और अमेरिका जो उसका पुश्तपना है वो शामिल है, बाकी बहुत कम लोग, बहुत कम ममालिक इस करारदाद की मुखालफत करते हुए नज़र आएंगे। तो मेरा ख्याल है कि पिछले गुज़िश्ता बरसों से को सामने रखते हुए या उसका तकाबुल करते हुए इस मर्तबा फ़लस्तीनियन अथॉरिटी की या फ़लस्तीन के लोगों की वहाँ की रियासत की जो है पोजीशन बहुत मज़बूत है। और अभी चंद घंटों की बात है ये असल जो वो फिगर है वो सामने आ जाएगी, लेकिन ये पहले ही से तस्लीम किया जा रहा है, माना जा रहा है कि इस करारदाद को बहुत भारी अक्सरियत हासिल होगी। और क्योंकि ये यूएन जनरल असेंबली है, इसमें वीटो पावर नहीं है और यहाँ पर अमेरिका वीटो नहीं कर सकता, तो खुद ये अमेरिका के लिए भी एक बहुत बड़ी शिकस्त होगी जब ये फिगर आएंगी सामने इंशाल्लाह के 130 140 जो अकवाम हैं वो मजलूमों के साथ हैं, मजलूम की हिमायत करती हैं, फ़लस्तीनियों की हिमायत करती हैं, ऐसे लोगों की हिमायत करती हैं कि जिनको उनके हकूक़ से महरूम कर दिया गया है, और कुछ ममालिक एब्सटेन करेंगे यानी वोट नहीं देंगे, कुछ ममालिक जिनमें अमेरिका सर फहरिस्त होगा वो इसराइल के साथ खड़ा होगा। तो एक मरतबा फिर दुनिया के सामने जालिम और मजलूम का फ़र्क और जारे का और मजलूम अकवाम का फ़र्क जो है वो सामने आएगा। गज़ा की ये जंग जो है मैं यूँ कहूँगा कि एक माइलस्टोन है, एक संगे मील है फ़लस्तीनी जद्दोजहद की राह में, कि पहली मरतबा
जी,
एक मरतबा तो जो 6 बरस कबल
आप जी साहब,
हिजबुल्ला के साथ जंग हुई थी इसराइल की और पूरी दुनिया ने तस्लीम किया कि इसराइल को इंतहाई शर्मनाक शिकस्त हुई, उसमें उसने जाहिरियत की, उसने अपने अजायम को वाज़े किया कि मुझे इस जंग में ये ऑब्जेक्टिव हासिल करने हैं, और उसमें इसराइल मुकम्मल तौर पर नाकाम हुआ। और पहली मरतबा वो रियासतें और फिर उनके अवाम भी जिनको
जी हाँ,
प्रोपेगेंडे के ज़रिए हकीकत से दूर रखा जाता है, उनको वाजे हुआ कि इसराइल जो है वो उसको शिकस्त दी जा सकती है, वो इतना मजबूत नहीं
जी
है कि
हाँ, जी हाँ,
जाहिरियत के ज़रिए अब इतनी बड़ी अवाम पर और मुसलमानों पर अपना तसल्लुत जो है वो कायम रखे। और उसके बाद फिर अब ये गजा की जंग है कि जिसमें खुद हमास की जानिब से जो है वो मुसल्लह मुकाबला किया गया है और इसराइल को नुकसान पहुंचाया गया, और ख़ुद इसराइल के अंदर जिस तरह से एक ऐसी कैफियत पैदा हुई है कि जिससे खुद उनकी अपनी सफ़ों के अंदर जो है वो इंतशार नज़र आ रहा है और ख़ुद उनकी हुकूमत के अंदर इंतशार नज़र आ रहा है, जिसको इस सिचुएशन के कहा जाता है कि उन्हें खुद मालूम नहीं हो रहा कि क्या किया जाए। तो इस जंग ने 6 बरस बाद एक मरतबा फिर मुसलमानों को, ख़ासतौर पर
जी
फ़लस्तीनियों को,
आदि
एक
साहब,
बहुत
शुक्रिया बहुत
मज़बूत
बहुत
पोजीशन में ला खड़ा किया है, और आज इंशाअल्लाह जो करारदाद मंजूर होगी उसके बायस और तकवीत
जी
मिलेगी।
आप, जी हाँ। और नाज़रीन, टेलीफोन लाइन के जरिए हमारा राबिता बरकरार हुआ है हिंदुस्तान के मुमताज़ दानिश्वर और सीनियर तजिया निगार डॉक्टर तस्लीम रहमानी साहब से। डॉक्टर रहमानी साहब, अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम जनाब।
रहमानी साहब, आज अक्वामे मुत्तहदा की जनरल असेंबली में अक्वामे मुत्तहदा में बहैसियत मुबस्सिर फलस्तीन की रुकनियत के लिए वोटिंग हो रही है। इस वोटिंग में बहुत से जो अमेरिका के इत्तेहादी ममालिक हैं उन्होंने भी फलस्तीन के हक में वोट देने का ऐलान किया है। आपके ख्याल में इस ताल्लुक से फलस्तीनियों की हिमायत बढ़ने में गज़ा की जंग का क्या किरदार रहा है?
देखिए, ये बात वाजह है कि गजा की में इसराइल की जानिब से जो जंग इम्पोज की गई
जी
उसकी वजूहात में एक बड़ी वजह ये थी कि फलस्तीन को मुबसिर की हैसियत से अक्वामे मुत्तहदा में रुकनियत हासिल करने से रोका जा सके और उसके लिए दबाव बनाया जा सके। रॉयटर्स ने जो खबरें जंग के दौरान पेश की थी उनमें ये बहुत वाजह था कि मोहतरमा हिलरी क्लिंटन साहिबा जब महमूद अब्बास साहब से इस दौरान मिलने गई थी तो उन्होंने महमूद अब्बास साहब पर यह दबाव बनाने की कोशिश बहरहाल की थी कि वो अपनी रुकनियत की जो दरख्वास्त है उसे वापस ले लें। और ये मुतालबा यूनाइटेड स्टेट्स के ऑफिशियल ऑफिशियल्स भी बार बार करते रहे कि फलस्तीन को अपने रुकनियत के इस दरख्वास्त से दस्तबरदार हो जाना चाहिए। तो ये बिल्कुल जाहिर है कि फलस्तीन को अक्वाम मुत्तहदा में कोई ऑफिशियल पोजीशन حاصل ہو جانے کو اسرائیل اپنے لیے ایک وقار کا مسئلہ سمجھتا ہے، اور وہ یہ محسوس کرتے ہیں کہ اگر اسرائیل کے شانہ بشانہ فلسطین اقوام متحدہ میں موجود رہا تو جس قسم کے جنگی جرائم کا ارتکاب اسرائیل کی جانب سے کیا جاتا رہا ہے، اور یونائٹڈ نیشنز کے جن ریزولوشنز کی مخالفت ہمیشہ اسرائیل کرتا رہا ہے، مستقل وہ رپورٹ ہوتے رہیں گے، اور فلسطین کی جانب سے ہمیشہ یہ دباؤ بنایا جاتا رہے گا کہ ان جنگی جرائم کا سلسلہ روکا جائے. اور دوسری بڑی اہم چیز کہ جس طریقے سے اب یورپین یونین کے بہت سے ممالک نے، خصوصاً فرانس نے اور جرمنی نے، فرانس نے تو خاص طور پر یہ کہا کہ ہم علی الاعلان فلسطین کے اس حق کی حمایت اقوام متحدہ میں کریں گے، اس نے اسرائیل کو اور امریکہ کو بالکل تنہا کھڑا کر دیا ہے بین الاقوامی فورم پر. اور ایسی صورتحال میں اگر فلسطین کو وہ رکنیت حاصل ہو جاتی ہے بحیثیت مبصر، تو یقینی طور پر اس کے ڈپلومیسی میں، اسرائیلی ڈپلومیسی اور امریکی ڈپلومیسی کی یہ زبردست شکست ہوگی. اب ایک مرتبہ میدان میں دوسری مرتبہ یہ شکست ہوئی ہے. اس سے پہلے حزب اللہ کے ساتھ 2006 میں جو شکست ان کو ایک ہفتے کی جنگ میں اٹھانی پڑی وہ دنیا کو ابھی یاد ہوگی. اس کے بعد ٹھیک 6 سال بعد 2012 میں دوسری مرتبہ ایک حزیمت اٹھانی پڑی ہے. اور میں اسے حزیمت اس لیے کہتا ہوں کہ جن مقاصد سے اسرائیل نے یہ جنگ تھوپی تھی وہ بھی جانتے تھے کہ یہ شارٹ ٹرم وار ہوگی، یہ کوئی طویل المدت جنگ نہیں ہو سکتی. ان کے دو تین جو مقاصد تھے ان میں بڑا مقصد یہ تھا کہ ان کے فلسطین کو روکا جا سکے دباؤ بنا کے جنگ کے ذریعے کہ وہ اقوام متحدہ میں اپنی رکنیت کی درخواست سے دستبردار ہوں. دوسرا ان کا بڑا مقصد یہ تھا کہ وہ حماس کا جو انفراسٹرکچر ہے اس کو تباہ کر دیں. لیکن اس سب کے بعد یہ قربانیاں جو حماس کے لوگوں نے دیں، خالد مشعل اور اسماعیل ہانیہ اور ان کے حامیوں نے دی اور غزہ کے لوگوں نے دی، بہرحال اس کا ایک دوسری فتح جو حاصل ہوئی غزہ کے لوگوں کو وہ یہ ہے کہ وہ محاصرہ جس پر 2007 سے اسرائیل کو اصرار تھا اور جس اصرار کے تحت انہوں نے ترکی کے 9 لوگوں کو شہید بھی کیا ماوی مارمارا پہ، اور جس کی وجہ سے انہیں ترکی جیسے اپنے پڑوسی اور اپنے انتہائی قریبی دوست سے اپنے تعلقات منقطع کرنے پڑے، سفارتی تعلقات ان کے ختم ہوئے بلکہ وہ دشمن کی حد تک جا پہنچے، بڑا خسارہ اسی سب محاصرے کی وجہ سے تھا. آج اس جنگ کے بعد وہ محاصرہ عملاً تو ختم ہو چکا ہے، کاغذوں پر وہ محاصرہ بھلے ہی ابھی برقرار ہو لیکن راہداریاں کھولنے کے بعد جو معاہدے میں کی گئی ہے اس سے بالکل صاف ظاہر ہے کہ اب اس محاصرے کی کوئی عملی حیثیت نہیں رہی. تو یہ دو بڑی فتحیں ہیں جو فلسطین کے حصے میں آئیں. نمبر ایک تو عالمی برادری میں فلسطین کو آج یونائٹڈ نیشنز کے ذریعے شانہ بشانہ کھڑے ہونے کا ایک موقع حاصل کرنے کی شروعات ہو جائے گی، اور دوسرے وہ محاصرہ جس نے غزہ کے لوگوں کی زندگی کو اجیرن کر دیا تھا اور انہیں جانوروں جیسی زندگی بسر کرنے پر مجبور کر دیا تھا، اور جس کو لے کے حقوق انسانی کی بات کرنے والی تمام اقوام خاموش بیٹھی تھیں، آج وہ محاصرہ بھی ختم ہو رہا ہے. اور دوسرے یہ دیکھ لیا کہ پڑوسی ممالک نے جس انداز سے اسرائیل کو آنکھیں دکھائی ہیں اور جو رول پلے کیا ہے اس سے اسرائیل نے سبق کم از کم سیکھ لیا کہ بہت جلدی ایران جیسے کسی ملک پر بھی حملہ کرنے کی جرات اسے بہت مہنگی پڑ سکتی ہے. چوتھی جانب عالمی برادری نے بھلے ہی یہ کہا ہو کہ کچھ مثلا امریکہ کے صدر نے کہا کہ ان کو حق دفاع کے تحت یہ غزہ پر حملہ کرنے کا حق حاصل ہے، کچھ دوسرے مغربی ممالک نے بھی بھلے ہی ان کے آواز میں آواز ملائی، لیکن ساری دنیا نے یہ دیکھا ہے کہ دنیا کا کوئی بھی وہ ملک جو بظاہر اسرائیل کے ساتھ محسوس ہوتا ہے اس موقع پر عملاً اسرائیل کے ساتھ آ کے کھڑا نہیں ہوا، جبکہ حماس کے ساتھ دنیا کے اکثر لوگ آ کے کھڑے ہوئے. اس سے ہی اندازہ ہو رہا ہے کہ فلسطین کی جو 65 سال کی تحریک تھی جس میں اسرائیل اب تک بظاہر کامیاب ہوتا ہوا محسوس ہو رہا تھا وہ بازی اب پلٹ رہی ہے، اور وہ بازی اب حماس کے حق میں جا رہی ہے. وہ حماس کی بڑی فتح یہ ہے فلسطین کے علاوہ صرف حماس کی خصوصاً کہ اسی حماس کو ابھی تک ایک ٹیررسٹ آرگنائزیشن کہا جاتا تھا آج اسے معاہدہ کرنے پر مجبور ہونا پڑ رہا ہے. خود ہمارے ملک نے ہندوستان نے بہت واضح طور پر سلمان خورشید صاحب جو وزیر خارجہ اس ملک کے ہیں انہوں نے اپنے بیان میں بہت واضح کہا کہ ہم 1967 والی پوزیشن اسرائیل کی دیکھنا چاہتے ہیں جس کی راجدھانی یروشلم ہو اور اس موقف کو دنیا تقریباً بھول چکی تھی جس کا اعادہ ایک بار پھر کیا جا رہا ہے اس حماس کی بھی یہ بہت بڑی فتح ہے فلسطین کے غوث کی بہت بڑی فتح ہے اسرائیل کی بہت بڑی شکست ہے اور اب دنیا کو یہ جان لینا چاہیے کہ اسرائیل کی الٹی گنتی شروع ہو چکی ہے اور اس کے ساتھ اگر امریکہ جس شدت کے ساتھ ابھی کھڑا ہوا ہے اگر امریکہ اسی شدت کے ساتھ کھڑا رہتا ہے تو یہ الٹی گنتی امریکہ کی بھی شروع ہو چکی ہے
جی بہت بہت شکریہ ڈاکٹر رحمانی صاحب آپ لائن پہ رہیے گا اور ناظرین یہاں ہمارے دہلی دفتر نے غزہ کی جنگ کے بارے میں کچھ لوگوں سے گفتگو ریکارڈ کر کے ہمارے لیے بھیجی ہے ملاحظہ فرمائیں
اسلامی ممالک کو متحد ہو کر فلسطینیوں کی حمایت کرنی چاہیے کسی پر بھی ظلم کرنا یا ناانصافی کسی کے ساتھ کرنا یہ درست نہیں ہے آج فلسطین کی بات ہے کل وہ آگے بڑھیں گے اور سارے پوری دنیا پہ اسی طرح ظلم و ستم کریں گے یہ اچھا موقع ہے اگر ہم اس وقت بھی متحد نہ ہو سکے ایسے برے حال میں تو وہ دن دور نہیں ہے کہ پوری دنیا جہنم بن جائے گی اور سارے لوگ تماشا بن کے رہ جائیں گے اس کے بارے میں کچھ کہنا بہت ہی مشکل ہے اقوام متحدہ کی بہت ساری ایسی چیزیں ہیں جو سمجھ میں نہیں آتی بظاہر تو وہ آواز اٹھاتے ہیں کہ ہم حق کے ساتھ ہیں مگر ان کا کوئی بھی ہم بہت سارے ایسے عمل ہیں اعمال ہیں جو حق کے ساتھ نہیں ہیں وہ صرف دکھاوا کرتے ہیں حقیقت میں وہ بھی بروئے کار نہیں ہیں وہ عمل پیرا نہیں اپنی باتوں پہ
اور اسلامی ممالک کی خاموشی کیوں
اسلامی ممالک تو ایک لمبے زمانے سے خاموش ہے اب تھوڑی سی ان کے اندر بیداری آئی ہے کہیں کہیں انقلاب آیا ہے اور امید کی جاتی ہے کہ انشاءاللہ کچھ دنوں میں یہ انقلاب پورے اسلامی ممالک میں پھیل جائے گا اور پھر سب دھیرے دھیرے خاموشی توڑیں گے اور عمل پیرا ہوں
دیکھیے فلسطینیوں پہ جو اسرائیلی مظالم کیے جا رہے ہیں اس کا سیدھا سیدھا تعلق اسلامی ممالک سے ہے دیکھیے ان کے جہازوں کو اڑنے کے لیے تیل جب تک اسلامی ممالک سے مہیا ہوتے رہے گا ان کے لیے بھرپور مدد ملتی رہے گی تو یہ کہنا بجا نہیں ہوگا کہ ہم فلسطین کے لیے غزہ کے لیے یا لبنان یا کسی بھی اسلامی ممالک کی دفاع اور اس کی بہبود کے لیے بولیں جب تک ہمارا سپورٹ جب تک ہماری پورے ہمارا پورا تعاون ان کے ساتھ شامل ہے کوئی بات اس میں نہیں کہی جا سکتی
اس وقت اسلامی ممالک کی خاموشی کی کیا وجہ ہے
اسلامی ممالک کی خاموشی ایک بہت بڑا المیہ ہے پوری دنیا کے لیے عالم اسلام کے لیے بالخصوص یہ اپنے اپنے مفاد اپنے اپنے سیاسی جھگڑوں میں اس طرح سے جکڑ چکے ہیں کہ منتشر ہو گئے اور ایک جو امت واحدہ کا جو کانسیپٹ ہے ہمارا اس کے تحت ابھی اس پرچم کے تحت ابھی جمع نہیں ہوئے کیونکہ دیگر مختلف فرقے مختلف سیاسی جماعتوں اور سیاسی فکروں کے نظریوں میں آپس میں جگڑ چکے ہیں حالانکہ ہمارا ایک ہی واحد اور ایک واحد ہمارا نظریہ ہے وہ ہے امت مسلمہ اس بینر اور اس پرچم کے تلے ابھی ہم لوگ جمع نہیں ہوئے
بہت شکریہ
مجھے سب سے پہلے تو یہ لگتا ہے کہ ہمیں دھیان میں رکھنا چاہیے کہ بھارت نے شروع سے فلسطینیوں کو سپورٹ کیا ہے پرنتو آج کل ہمیں دیکھنے میں لگ رہا ہے کہ بھارت سرکار تھوڑی دھیمی پڑ رہی ہے اس میں تو ہم چاہتے ہیں کہ بھارت سرکار جو اپنا فلسطینیوں کے پرتی جو اپنی دوستی ہے اور اپنی سپورٹ ہے وہ برقرار رکھے اور انٹرنیشنلی زیادہ کیمپین کرے تاکہ فلسطینیوں کو ان کا حق مل سکے کیونکہ جس طریقے کا سیٹلمنٹ اسرائیل چاہتا ہے اس میں وہ اپنا وجود اوپر رکھنا چاہتا ہے اور کیونکہ ہم لوگ چاہتے ہیں کہ فلسطینیوں کا حق جو ہے وہ ایک ایتہاسک حق ہے اس لیے ہم چاہتے ہیں کہ بھارت سرکار بھی اس ایتہاسک حق کو پہلے سب سے پہلے مانے ٹھیک سے مانے سب سے پہلے یونائیٹڈ نیشن کو جو پیسے والے دیش ہیں ان کے قبضے میں نہیں رہنا چاہیے اگر یونائیٹڈ نیشن ایک اپنی بھومیکا ٹھیک طریقے سے ادا کرے گا اور جو اصلی اسٹیک ہولڈرز ہیں ان سے کنسلٹ کرے گا تو ہو سکتا ہے وہ اپنا رول پلے کر سکتا ہے پر ہمیں لگتا ہے کہ کیونکہ یہ جو سامراجوادی دیش ہیں یہ چاہتے ہیں کہ یونائیٹڈ نیشن ویک ہو وہ اپنے طور سے پیس کر رہے ہیں تو یونائیٹڈ نیشن ایک ٹرولی انٹرنیشنل فورم ہونا چاہیے سب سے پہلے
جی ناظرین یہ ہمارے دہلی دفتر نے غزہ کی جنگ کے تعلق سے کچھ لوگوں سے گفتگو ریکارڈ کر کے بھیجی تھی اسلام آباد اسٹوڈیو چلتے ہیں اظہر آبدی صاحب अजहर आब्दी साहब, जनाब ये जो आज वोटिंग हो रही है अक्वाम मुत्तहदा में, इसमें इस बार जो एक नुमाया पहलू है वो ये है कि अमेरिका के बहुत से जो इत्तेहादी ममालिक हैं, जर्मनी है, फ्रांस है, यूनान, डेनमार्क, इसके अलावा और भी कई मगरबी मुल्कों ने हिमायत का ऐलान किया है कि वो फलस्तीन के हक में वोट देंगे। रूस और चीन ने तो पहले ही ऐलान किया था, ने के ममालिक ने भी पहले ही ऐलान किया था, तो उम्मीद यह है कि जनरल असेंबली में यह करारदाद पास हो जाएगी। मगरब में गजा की फलस्तीन की जो हिमायत बढ़ी है, इसमें गजा की जंग का क्या किरदार है?
जी, जैसा कि आपने भी फरमाया कि अमेरिका के बहुत से इत्तेहादी हैं जिन्होंने इस करारदाद की हिमायत का ऐलान किया है। आपने अभी चंद मुल्कों के नाम लिए, स्पेन भी उनमें शामिल है, स्विट्ज़रलैंड बड़ा अहम मुल्क है वो शामिल है, उसने भी ऐलान किया, ऑस्ट्रिया इसने ऐलान किया है। ये यूरोपियन यूनियन जो अमेरिका की इत्तेहादी समझी जाती है एक ग्लोबल सिनेरियो में, उसके 27 मुल्कों में से आधे से ज़्यादा मुल्कों ने इस करारदाद की हिमायत का ऐलान किया है। उसकी वजह यह है कि जाहिर है कि इन ममालिक के भी अपने मफादात हैं। बहुत सी ऐसी जगह हैं, बहुत से ऐसे एवेन्यूज़ हैं, पहलू है जहाँ पे यूरोपियन यूनियन और अमेरिका भी अपने मफादात में आमने सामने हैं। तो लेकिन जाहिर है कि अमेरिका एक सुपर पावर है और वो लीड कर रही है वेस्ट को, तो बहुत से मवारिद में वो अमेरिका के पीछे होते हैं। अब क्योंकि मुसलमान ममालिक, जिसको अगर मैं एक सही माने में कहूँ कि अपनी कोई जान जाहिर नहीं करते, यानी कोई यकजान होकर कोई आवाज़ बुलंद नहीं करते, तो बहुत से ऐसे ममालिक जो बज़ाहिर अमेरिका के पलड़े में अपना वज़न डालते हैं, वो इसलिए भी डालते हैं कि दूसरी तरफ मुसलमानों में ख़ुद से कोई तहरीक नहीं है, ख़ुद से कोई जान नहीं है, ख़ुद से कोई अपने मौक़िफ़ पे डटे रहने की जो है ताब नहीं है। फिर बहुत से इस्लामी ममालिक हैं जहाँ पर डिक्टेटरशिप जो है वो मुसल्लत है, अवाम की उमंगों के मुताबिक वहाँ पर हुकूमतें नहीं हैं। तो जाहिर है कि जो ममालिक खुद या जो अवाम खुद अपना ख्याल नहीं रखते, उनके लिए कोई नहीं उठता। तो अब सूरत हाल कदरे चेंज हो रही है, बहुत से इस्लामी ममालिक में तहरीकें उठ रही हैं, बहुत से इस्लामी ममालिक में जमहूरी हुकूमतें जो हैं वो आ रही हैं, और ख़ुद फ़लस्तीन के अंदर जिस तरह से हमास, इस्लामी जिहाद और दीगर तंजीमें मजबूत हुई हैं, तो अब उन ममालिक के सामने तस्वीर वाज़ हो रही है और वो ये सोच रहे हैं कि एक अपनी सी दुनिया में रहना या अपने ही मकासद को सामने रखने से शायद अब उनका काम ना चल सके। गजा की जंग ने बिल्कुल इसमें किरदार प्ले किया है, जैसे अर्ज़ किया कि वो जो दो पहलू हैं, एक तो उनकी मजलूमियत तो सामने आई है, लेकिन अब पहली मरतबा अगर इस वक्त पॉलिटिकल एनालिस्ट और जो सियासी जो है उफुक पर नज़र रखने वाले लोग हैं, वो ये देख रहे हैं कि पहली मरतबा खुद इसराइल की रियासत के बारे में शकूक खुद अमेरिका और वेस्ट में पैदा होने लगे हैं। बहुत अहम ऐसे माहिरीन जिनको आलमी अमूर का माहिर जाना जाता है, उन्होंने पहली दफ़ा इस जंग के बाद या जब ये जंग के आसार जाहिर हो रहे थे उस वक्त कहा कि अब वो वक्त है कि इसराइल की रियासत को वाकई थ्रेट महसूस हो रहा है। और शायद एक तो बहुत बड़े मुबसिर ने ये भी कहा कि शायद कुछ अरसे बाद इसराइल की रियासत का वजूद ना रहे। अब जाहिर है एक छोटी सी रियासत जो घिरी हुई है मुसलमानों में और अरबों में, और वो मुसलसल जुल्म कर रही है, कोई ऐसा जुल्म नहीं है जो इंसानी हवाले से रह गया हो जो इसराइल ने, सहूनी ताकतों ने मुसलमानों पर, अरबों पर, फ़लस्तीनियों पर ना किया हो। तो अब ये चीज़ें जब वाज़े हो रही हैं और ख़ुद गजा के अवाम, वेस्ट बैंक के अवाम, फ़लस्तीन के अवाम, और मैं ये कहूँगा कि ख़ुद अरब मालिक के अंदर जो डिक्टेटरशिप्स हैं उनके ख़िलाफ़ अवाम उठ खड़े हुए हैं, तो अब बहरहाल इन हुकूमतों को जो ख़ुद जमहूरी हुकूमतें कहलाती हैं, अपने अवाम की खातिर जो हालात पैदा हो रहे हैं उनको देखते हुए फ़लस्तीनियों की हिमायत करनी पड़ेगी। और जब खुद अमेरिका के अंदर से आवाज़ें अब उठ रही हैं, अब तो यूँ मानिए कि खुद इसराइल के अंदर मुजाहरे हो रहे हैं इस जंग के ख़िलाफ़, वो यहूदी के जो कहा जा सकता है बज़ाहिर के कुछ इंसाफ पसंद हैं, या वो हलके कि जिनको अब इसराइल का या अपना वजूद ख़तरे में नज़र आ रहा है, وہ بھی اب اٹھ کھڑے ہوئے ہیں اور مظاہرے کر رہے ہیں اور کہہ رہے ہیں کہ یہ جنگ جو ہے یا جو ظلم فلسطینیوں پہ ہو رہا ہے یہ نہیں ہونا چاہیے. تو جب خود اسرائیل کے اندر سے آوازیں اٹھیں گی تو یورپین ممالک سے تو یہ ضرور اٹھیں گی. تو میرا خیال ہے کہ اب اگر جیسا کہ حماس کی طرف سے ایک بڑا اہم بیان سامنے آیا پچھلے دنوں کہ اس جنگ کے دوران بہت سے یہودی عوام اسرائیلی جو ہیں وہ نارتھ کی طرف جو ہے انہوں نے ہجرت کیا یا وقتی طور پر بھاگے ہیں حماس کے میزائلوں سے ڈر کے, موت کے خوف سے. اور اگر یہ جنگ جاری رہتی ہے یا آئندہ برسوں میں اسرائیل پھر جنگ کرتا ہے تو اسرائیلی عوام میں اور زیادہ خوف جو ہے پھیلے گا اور خود واقعاً اس ریاست کو خطرہ پیدا ہو جائے گا جو کہ سامنے کی بات نظر آ رہی ہے. تو میں یہ کہوں گا کہ غزہ کی جنگ نے بہت اہم کردار ادا کیا ہے. بہت سی ایسی سٹیٹس کو کہ جو کہیں درمیان میں تھیں یا فیصلہ نہیں کر پا رہی تھیں کہ اب جبکہ فلسطینی عوام جو ہیں وہ اسرائیل کی بربریت اور ظلم کے خلاف اٹھ کھڑے ہوئے ہیں تو اب اس مظلوم قوم کا ساتھ دینے کے علاوہ کوئی اور چارہ نہیں ہے.
جی بہت بہت شکریہ آپ جی صاحب. جی تسلیم رحمانی صاحب آپ لائن پر ہیں جناب؟ تسلیم رحمانی صاحب نہیں, تسلیم رحمانی صاحب سے رابطہ شاید منقطع ہو گیا ہے. آبدی صاحب ابھی تسلیم رحمانی صاحب سے جب گفتگو ہو رہی تھی تو انہوں نے کہا کہ اس جنگ میں اسرائیل کو ہزیمت کا سامنا کرنا پڑا ہے. یقیناً اس کو ہزیمت ہی نہیں بلکہ شرمناک ہزیمت کا سامنا کرنا پڑا ہے. یہ سوال تو اب بیجا ہے کہ آٹھ روزہ جنگ کا فاتح کون ہے, کیونکہ خود اسرائیل نے اپنی شکست تسلیم کر لی ہے. جنگ کے فوراً بعد وزیر اعظم نے اپنے فوجی مشیر کو برطرف کر کے اور صہیونی حکومت کے جو وزیر جنگ تھے اہود باراک انہوں نے استعفیٰ دے کر یہ اعلان کر دیا ہے, مان لیا ہے کہ اس جنگ میں ان کو شکست ہوئی ہے. اور ظاہر ہے کہ اس جنگ بندی فلسطینیوں کی شرائط پر ہوئی ہے. تو فتح تو اس میں تحریک مزاحمت کو ہوئی ہے, فلسطین کو ہوئی ہے, اگرچہ تقریباً 200-185 بے گناہ فلسطینی اس میں شہید ہوئے, 1300 سے زائد اس میں زخمی ہوئے, لیکن سر انجام کامیابی انہیں نصیب ہوئی. لیکن اس وقت یہ کوشش ضرور ہو رہی ہے کہ اس جنگ کے تعلق سے فتح اور شکست کے سوال کو پس پشت ڈال دیا جائے اور یہ بات موضوع بحث نہ بنے کہ کس کو فتح حاصل ہوئی کس کو کامیابی حاصل ہوئی. اس کوشش کے محرکات کیا ہیں؟
اس کے محرکات واضح ہیں کہ پہلے پوری دنیا کو اس مغالطے میں رکھا جاتا تھا, خود امریکی عوام کو اس مغالطے میں رکھا جاتا تھا کہ اسرائیل ایک ناقابل تسخیر قوت ہے اور اسرائیل اس وقت اتنا مضبوط ہو چکا ہے, اس کی لابیز اتنی مضبوط ہو چکی ہیں, اس کے پاس اتنا اسلحہ ہے, اس کے پاس اتنی قوت ہے, اس کے پاس اتنی معاشی اور سائنس اینڈ ٹیکنالوجی کی طاقت ہے کہ وہ ناقابل تسخیر ہے اور ایسی ناقابل تسخیر قوت کی ہمیں حمایت ہی کرنی ہے. لیکن 6 برسوں قبل جو حزب اللہ نے شکست فاش دی اسرائیل کو, اس وقت صحیح معانی میں پہلی دفعہ اسرائیل کے بارے میں سوالات پیدا ہوئے کہ اسرائیل قابل تسخیر ہے. اور اسرائیل کو اگر آپ کو یاد ہو کہ بہت بڑی ہزیمت اس وقت اٹھانی پڑی تھی اور اسرائیل نے اس وقت اپنے اہداف واضح کیے تھے کہ مجھے یہ علاقہ فتح کرنا ہے, اس جگہ جانا ہے لبنان میں, یہاں پر مجھے کارروائی کرنی ہے اور حزب اللہ کے انفراسٹرکچر کو تباہ کرنا ہے. وہ اس میں مکمل طور پر ناکام رہا تھا. اور آپ یہ سمجھیے کہ جس کو کہتے ہیں بگننگ آف دا اینڈ, یعنی اسرائیل کے اختتام کی شروعات, یہ حزب اللہ کی اس فتح سے شروع ہو گئی تھی. اس دوران بھی بہت سے موقع ہیں, پچھلے 6 برس خالی نہیں گئے, اسرائیل کو کئی سفارتی محاذوں پر ناکامی کا سامنا دیکھنا پڑا ہے اس میں. لیکن اس جنگ نے تو صورتحال کو بہت واضح کر دیا. اور میں نے جیسے ابھی کہا کہ بہت بڑی سطح پر جو عالمی مبصر ہیں کہ جن کو یہودی خیال کا صہیونی خیال کا سمجھا جاتا ہے اور جو اسرائیل کے بہت ہمیشہ ایسے تجزیے کرتے ہیں کہ اسرائیل کی معاملت کرتے ہیں, وہ تک یہ کہنے پہ مجبور ہو گئے کہ شاید کچھ عرصے میں کچھ نے تو, اب اگر آپ میڈیا کو جو لوگ فالو کر رہے ہیں, جو پرنٹ میڈیا کو پڑھ رہے ہیں دنیا کے, डेट्स भी दे दी हैं, कुछ 2020 का कहते हैं, कुछ 2016 का कहते हैं कि इस वक्त तक इसराइल जो है वो दुनिया के नक्शे पर नहीं होगा। तो मेरा ख्याल है कि इसमें तो अब कोई बात ढकी छुपी नहीं है कि इसराइल को सख्त शिकस्त हुई है इस जंग में। जो दूसरा आपने कहा कि मुहरकात क्या हैं, तो देखिए अब मीडिया भी जाहिर है कि बहुत ताकतवर है, गो मीडिया के बहुत से चैनल्स और बहुत से स्ट्रीम्स जो हैं वो सेहूनी ही चला रहे हैं और उनके कब्जे में है। लेकिन बहरहाल गैर जानिबदार मीडिया भी मौजूद है, आपका चैनल है, प्रेस टीवी है और भी बहुत से चैनल्स हैं, उनमें जिस तरह के मनाजिर गए हैं कि जिस तरह बच्चों पर हमले किए गए, जिस तरह ख्वातीन पर हमले किए गए, तो देखिए ये जो जान है ये तो आनी जानी चीज़ है, फतह और शिकस्त नज़रिए की होती है। इंसान जब नज़रिए के ज़रिए फतह पाता है तो असल फतह वो होती है, वो अवाम, वो बच्चे, वो बूढ़े, वो जवान, वो ख्वातीन जो इस जंग में जिन्होंने जान की बाजी हारी लेकिन कामयाब हुए, शहीद हुए, शहीद होना खुद एक कामयाबी है। तो वो 160 180 के करीब शहीद हुए फ़लस्तीनी, 1200 के करीब सख्त जो हैं वो ज़ख्मी हैं, लेकिन उस उन मनाजिर से एक तो इनकी मजलूमियत वाजे हुई और दूसरा इसराइल की जो अखलाकी एक जिसको कहना चाहिए कि शिकस्त और उसकी एक इंतहाई अखलाकी गिरावट इससे जाहिर हुई
जी,
वो उसने बहुत दुनिया पे असर किया
जी।
ये वो ताकत है कि जो बच्चों को, ख्वातीन को, इनको भी जो है वो माफ़ नहीं करती। और उसके मुकाबले में दूसरा पहलू कि पहली मर्तबा जो है वो मिज़ाइलों का और रॉकेट्स का दागे जाना हमास की जानिब से, तो ये इतने वाजे चीज़ें थी कि जिसने दुनिया का और ख़ास तौर पर इस जो मिडल ईस्ट और इसराइल और जो मुसलमान कॉन्फ्लिक्ट है इसमें एक फैसला कौन हैसियत हासिल की
जी,
है।
शुक्रिया आप।
और अब दुनिया के सामने ये बात बिल्कुल वाजे है कि इसराइल इस हैसियत में अब बरकरार नहीं रह सकता जिस तरह वो डिक्टेट करता है या कर रहा था या दुनिया को बताया जा रहा था कि 1967 की स्टेट पर मैं वापस नहीं जाऊंगा, कब्जा किए हुए इलाके नहीं छोड़ूंगा, फलस्तीनियों को हकूक नहीं दूंगा, वो बिल्कुल वाजे हो गया कि अब इसराइल की मनमानी चलेगी नहीं। तो अब जाहिर है कि उस फ्रंट पे तो इसराइल को नाकामी हो गई और मीडिया के महाज पर भी मैं कहूंगा कि उसको नाकामी हुई इस मरतबा।
जी बहुत बहुत शुक्रिया।
तो अब उस शिकस्त को छुपाने के लिए वो दीगर जराए जो है
इस्तेमाल
करने की कोशिश कर रहा है, लेकिन मेरा नहीं ख्याल जो लोग दुनिया के।
बहुत बहुत शुक्रिया आबदी साहब। और डॉक्टर तस्लीम रहमानी साहब, जनाब जंग गज़ा के इलाकाई और आलमी असरात क्या होंगे, 4 मिनट का वक्त है हमारे पास।
अच्छा, देखिए जंग गज़ा के जो इलाकाई असरात हैं वो तो बहुत वाजे हैं। अब तक इसराइल की सरहद पर उसने अपने दुश्मनों को किसी न किसी सूरत से अपना हलीफ बना लिया था।
जी जी।
मसलन मिस्र एक जमाने में मुखालिफ था लेकिन आखिरकार हुस्नी मुबारक के जरिए उन्होंने इसराइल ने मिस्र को अपना हलीफ बना लिया था। तुर्की बाकायदा उनके सिफारती ताल्लुकात थे, उनके फौजी ताल्लुकात भी थे तुर्की के साथ, आखिरकार आज वो उनके हलीफ बन चुके हैं। सीरिया में वो पूरी कोशिश कर रहे हैं के सीरिया में बमबारी के जरिए और अपोजिशन फोर्सेस को बम और इसलाह फराहम करके वहाँ की सरकार को, जो हमेशा इसराइल की मुखालिफ रही है, उसको गिरा दे, लेकिन उसमें अभी इतने लंबा अरसा गुजर गया, अभी तक उनको कोई कामयाबी हासिल नहीं हुई है। और एक तरफ समंदर और बाकी सतह पर अब खाली दुश्मन बाकी बचे हैं। तो अब एकाध जॉर्डन वगैरह के ममालिक और मौजूद हैं, लेकिन जॉर्डन में भी अवामी सतह पर जितनी शदीद मुखालफत इसराइल की पाई जाती है वो सारी दुनिया जानती है। अभी पिछले साल तकरीबन 1 लाख लोग सारी दुनिया से जॉर्डन में इकट्ठा हुए थे इसराइल की सरहद पर इसराइल के खिलाफ एक मुजाहरा करने के लिए। तो मुकामी सतह पर इसराइल की सरहद पर जितने ममालिक बसे हुए हैं वो सब ममालिक आज की तारीख में दोबारा से इसराइल के दुश्मन हो चुके हैं। और इसराइल के लिए सबसे बड़ी परेशानी का सबब अब ये है कि अगर इन सरहदों पर मुखालिफीन आके इकट्ठे हो गए और दुनिया भर के वो एक्टिविस्ट जो फलस्तीन की हिमायत में काम किया करते हैं और जो इसराइल के खिलाफ है और जो अब बड़ी तादाद में मुख्तलिफ जगहों पर इकट्ठा होना شروع ہو چکے ہیں، اگر ان ایکٹیوسٹ نے اور ان کے حلیف لوگوں نے سرحد پر آ کر وہ سب اکٹھا ہو گئے تو اسرائیل کا کیا حشر ہوگا؟ یہ ایک بڑی تشویش اسرائیل کے لیے ہوگی، اور اگر ان لوگوں پر اسرائیل کی جانب سے گولیاں برسانے کا کام کیا گیا، جیسا کہ اندھے ہو کر انہوں نے ترکی میں ان کے جہاز ماوی ماربرا پر گولیاں برسا کے 9 لوگوں کو شہید کیا تھا، اگر اپنی تمام سرحدوں پر کھڑے ہوئے لوگوں کو انہوں نے گولی باری کے ذریعے ختم کرنا شروع کر دیا تو یقیناً اس کے جو عالمی اثرات مرتب ہوں گے انہیں سوچا جا سکتا ہے۔ دوسری جانب جو عالمی سطح پر اسرائیل کی شکست کا، جیسا میں نے ابھی عرض کیا تھا کہ آج 29 نومبر ہے اور آج اقوام متحدہ یہ طے کر دے گا کہ فلسطین اقوام متحدہ کا ایک غیر ممبر مبصر ہے، اور اس حیثیت سے جو فلسطین کی فتح عالمی سطح پر ہو رہی ہے اس کے جو منفی اثرات اسرائیلی ڈپلومیسی پہ پڑیں گے وہ بالکل جگ ظاہر ہیں کہ اب شانہ بشانہ اسرائیل اور فلسطین اقوام متحدہ میں آنکھ میں آنکھ ڈال کر بات کرنے کا اسٹیٹس حاصل کر لیں گے، اور ظاہر ہے کہ اسرائیل کو اب تنہا اپنی دادا گیری دکھانے اور امریکہ کو مجبور کر کے اس کو اپنا حلیف بنائے رکھنے کا جو اب تک سلسلہ پچھلے 50 سال سے جاری ہے وہ سلسلہ اب بند ہو جائے گا۔ یہ ایک بہت بڑی شکست ہے ڈپلومیٹک فرنٹ پہ، عالمی ڈپلومیٹک فرنٹ پہ اسرائیل کی۔ تو ایک طرف پڑوسیوں سے پڑوسی ہاتھ سے جاتے رہے، دوسری طرف ساری دنیا کے اقتصادیات کو کنٹرول کر کے دنیا کو مجبور کر کے اپنا حلیف بنانے کی جو حکمت عملی اب تک اختیار کی گئی تھی وہ حکمت عملی ناکام ہو چکی ہے،
اور
اس کے نتیجے میں اب وہ مجھے نہیں لگتا کہ بہت جلدی جو ان کے منصوبے ناپاک منصوبے ہیں کہ دنیا میں ایک تیسری جنگ عظیم بپا کرنے کے، اور وہ تیسری جنگ عظیم جسے وہ مغربی ایشیا کے فرنٹ پہ لڑنا چاہتے ہیں، مغربی ایشیا کے ریسورسز کے ذریعے لڑنا چاہتے ہیں، مغربی ایشیا کے باشندوں کے قتل عام کے ذریعے اسرائیل عظمیٰ کے،
بہت بہت شکریہ
اسرائیل نے دیکھا،
بہت بہت شکریہ ڈاکٹر تسلیم رحمانی صاحب جی، بہت بہت شکریہ۔ یقیناً غزہ کی جنگ کے اثرات، میدان جنگ میں اسرائیل کی شکست جو ہوئی ہے اس سے زیادہ اس کے جو پولیٹیکل اور سیاسی اثرات ہیں یہ فلسطین کے حق میں مرتب ہوں گے، اور اسی کے ساتھ انداز جہاں اپنے اختتام کو پہنچتا ہے، ہم آپ سے اجازت چاہتے ہیں، خدا حافظ۔